الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قال الله تعالى في القرآن الكريم والفرقان الحميد وإن كان كبر عليك إرادهم فإن استطعت أن تبتغي نفقا في الأرض أو سلما في السماء فتأتيهم بآياته ولو شاء الله لجمعهم على الهدى فلا تكونن من الجاهلين اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم مولاي صل وسلم دائما أبدا على حبيبك من دانت به البصر معزز سامعین کرام السلام علیکم ورحمۃ اللہ وبرکاتہ یہ آیہ کریمہ کل میں نے آپ کے سامنے تلاوت کی اور ایک پہلو اجمالی طور پر عرض کیا تھا. اس آیہ کریمہ میں بہت نزاکت ہے، بہت باریکی ہے. اللہ کریم نے ارشاد فرمایا، اور اگر آپ کو ان کی روح گردانی گراں گزرتی ہے تو اگر آپ کر سکتے ہیں کہ زمین میں کوئی سرنگ تلاش کریں یا آسمان میں کوئی سیڑھی، پھر ان کے لیے کوئی نشانی یعنی معجزہ لے آئیں، اور اگر اللہ چاہتے تو سب کو ہدایت پر جمع فرما دیتے، بس آپ ہرگز نادانوں میں سے نہ ہوں. نبی کریم صلی اللہ علیہ وسلم کی ذات اقدس رحمت للعالمین، ایک حدیث شریف کا مفہوم ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ میری مثال ایسی ہے جیسے رات صحرا میں آگ کا الو جل رہا ہو اور کوئی اس کے گرد گرد دیوانہ وار پتنگوں کو روک رہا ہو کہ جو روشنی دیکھ کر اس میں جا رہا ہے وہ جل رہا ہے. اسی طرح میں مخلوق خدا کو دوزخ سے بچانے کی کوشش کر رہا ہوں. آپ صلی اللہ علیہ وسلم کو ان کے رویے تو گراں گزرتے ہی تھے، لیکن جو ان کا انجام ہے وہ بھی آپ کو تکلیف دیتا تھا. اسی لیے قرآن کریم نے ایسا بھی فرمایا ہے کہ ان کے اس دکھ میں کیا آپ اپنے آپ کو ہلاک ہی کر دیں گے، یعنی آپ اپنے اس درد میں جان دے دیں گے. تو یہ وہ حصے ہیں جو آپ صلی اللہ علیہ وسلم کی انتہائی شفقت کے ہیں. وہ آپ نے بہت عمومی طور پر اس واقعے کو بیان کیا گیا ہے کہ وہ بڑھیا جو آپ کے رستے میں کانٹے بچھاتی تھی، تو ایک دن جب کانٹے نہیں تھے مکہ مکرمہ کی گلی میں، تو آپ صلی اللہ علیہ وسلم نے استغفار فرمایا تو عرض کی گئی کہ وہ بڑھیا بیمار ہے. تو آپ نے یہ نہیں فرمایا کہ شکر ہے ایک دن تو اس سے خلاصی ہوئی کہ یہ تکلیف دیتی تھی، آپ اس کی تیمارداری کے لیے تشریف لے. تو آپ کی انتہا درجے کی شفقت ہے، اللہ کریم نے آپ کے دل میں اتنی محبت دی. تو یہاں جو بات ارشاد فرمائی جا رہی ہے وہ یہ ہے کہ اگر آپ کو ان کی روح گردانی یعنی حق سے روح گرداں ہونا، انکار، ضد اور عناد گراں گزرتی ہے، تکلیف دیتی ہے، آپ اسے محسوس کرتے ہیں، آپ کے اندر یہ ایک احساس ہے، ایک جذبہ ہے، تو کوئی معاملہ بھی زمین پر ایسا جو شہادت کے طور پر انہیں دکھلایا جا سکے، پھر زمین یا زیر زمین عمومی جو مثال ہے حیات انسانی کی، اس میں ممکنات کی حدوں میں باتیں آتی ہیں، لیکن جب بات آسمانوں یا بالائے آسمان کی آ جاتی ہے تو عمومی انسانی جو وجودی دسترس ہے اس سے معاملہ باہر چلا جاتا ہے. تو فرمایا زمین تو کجا، زمین کی تہوں تک جاتی ہوئی کوئی چیز یا کوئی مثال ایسی جو انہیں بتلائی جائے جس سے یہ حق کو سمجھ سکیں وہ تو دور کی بات ہے. میرے حبیب، انہیں آسمان سے بھی کسی چیز کو لا کر دیں تو یہ ماننے والے نہیں. تو आसमान में कोई सीढ़ी, फिर इनके लिए कोई निशानी यानी मौजज़ा ले आए तो भी ये मानने वाले नहीं है। अगर अल्लाह चाहते तो सबको हदायत पर जमा फरमा देते। दुनिया में इंसान जब गलती पर आता है तो वो ये समझ लेता है कि निज़ाम हयात मैं चला रहा हूं। और अगर हकीकी तौर पर देखा जाए कि इंसान के इख्तियार में है क्या, बेशक जायजा लेना शुरू कर दें, सारी जो गलती है वो जाती रहेगी कि पैदाइश को देख लें, किसको इख्तियार है पैदाइश का, किसके बतन से होगी, कब होगी, किस खानदान में होगी, किस सेहत के साथ होगी, शक्लो सूरत क्या होगी, देखते हैं, सोचते हैं, सारा वजूद सलामत है, आंखें सलामत हैं लेकिन देखती नहीं, बजायर सारा वजूद जो है वो मुकम्मल नजर आ रहा है, कान भी हैं लेकिन सुनता नहीं, देख रहा है, सुन रहा है, बोल नहीं पा रहा। तो ये वो मिसालें हैं जो हमारे सामने रोजमर्रा की जिंदगी में मौजूद है। कितना इख्तियार है। फिर इसी तरह हयात के मिस्से को देख लें कि सेहत और बीमारी में, फिर इसी पहलू को देखते जाएं जिंदगी और मौत में, फिर इस वक्त को देखें दुनिया के किस वक्त के किस हिस्से में उसका हिस्सा इस जहान फानी पर है। तो आराम से तहम्मुल से सोचें और देखें तो समझ आ जाती है कि ये मेरा इख्तियार यहां कुछ नहीं है। तो जब इख्तियार की बात आती है तो कुरान करीम फरमाता है कि, बल्कि ये आया करीमा में अभी देख रहा था, हमारे खारी साहब तिलावत फरमा रहे थे तो उसमें इसी मौके की मुनासबत से ये हिस्सा था, तो मैंने कहा मैं आपको ये भी पेश करता हूँ कि अलम नजअल लहु ऐनैन, भला हमने उसको दो आंखें नहीं दी, देख नहीं रहा, उसके गिर्दो पेश क्या हो रहा है। ये जो मिसाल अभी मैं आपसे अर्ज कर रहा हूं इसी में से वो जिंदगी बसर करके नहीं गुजर रहा, तो वो देख नहीं रहा कि ये को मेरा निजाम नहीं है, कुदरत कामला एक जामे निजाम हयात है, न सिर्फ मेरा, मेरे गिर्दो पेश आलम खल का ये निजाम हस्ती चल रहा है। वलिसान शफतैन, और जबान और दो होंठ नहीं दिए, कलाम भी कर सकता है, पूछ भी सकता है, बाकी सारे मामलों में उसे रहनुमाई दरकार है, दीन ही का मामला है जहां वो कलाम नहीं करना चाहता। वहदैना उन नजदैन, और दोनों रास्ते भी उसको दिखा दिए। वजूदी वो औसाफ जो जरूरत हैं, तफक्कर तक की कैफियत अल्लाह करीम ने हर एक को अता फरमाई, हक को बातल बयान फरमा दिया गया। अब अगर आप गौर फरमाएं मौजूद सामीन कराम, दुनिया के इख्तियार को देखें तो जिस हिस्से को अल्लाह करीम ने जिस तरह पैदा फरमाया उस पर वो पाबंद है। कोई है जो ये कहे कि मैं अपने खाने में ऊपर वाला जबड़ा हिलाऊंगा नीचे वाला नहीं हिलाऊंगा, ये अलग बात है कि उसने मगरमच्छ का ऊपर वाला जो है जबड़ा उसको हिलाना दिखा दिया, वो पाबंद नहीं है, वो चाहे तो ऊपर वाला जबड़ा हिले। तुम्हें जहां पैदा किया गया है, जो कुछ तुझे अता किया गया है, तू उस पर पाबंद, रब कायनात पाबंद नहीं है। तो जब ये सारा कुछ मुयस्सर है और ये हक मौजूद है, तो ऐसा नहीं है कि बंदा दो टांगों पर चल रहा है, वो एक टांग उठा ले के दूसरी भी उठा लो, दूसरी नहीं उठा सके, वहां उसकी हद खत्म हो जाए। इन्हीं देखती आंखों को कह के मैं आंख बंद कर रहा हूं लेकिन मैं देख रहा हूं, नहीं देख रहा होगा। تو جب آپ اختیار کو دیکھیں گے تو ایک اختیار اللہ کریم نے ہر ایک کو دیا ہے، وہ ہے حق و باطل کی پہچان، اما شاکر اما کفورا. پہلو شکر گزاری کا اختیار کرتا ہے یا انکار کا، یہ اختیار اللہ کریم نے ہر ایک کو دیا ہے. اب یہاں جب آپ دیکھ رہے ہیں اس آیہ کریمہ میں ارشاد فرمایا جا رہا ہے، تو اس اختیار کو جن کو بیان کیا، جن سے متعلق بیان کیا جا رہا ہے، انہوں نے اپنا اختیار استعمال کر لیا، وہ حق کے مقابل آ گئے. اللہ کریم نے نبی کریم صلی اللہ علیہ وسلم کو یہ ارشاد فرمایا، اے میرے حبیب آپ رنج نہ فرمائیں ان کے لیے، یہ لا علاج ہو چکے ہیں. کلّا بل رانا لا قلوب، یہ ان کا علاج اب نہیں ہے، انہوں نے فیصلہ اپنے لیے خود اختیار کر لیا ہے رستہ. تو کوئی معجزہ، یعنی خر کے عادت امور کا ظہور پذیر ہونا، جیسے حضرت موسیٰ علیہ الصلوۃ والسلام نے اپنا عصا زمین پر پھینکا، او استا بن گیا. تو کسی عصا کو پھینکو تو عصا بن جائے گا؟ نہیں بنے گا. کسی اژدہا کو پکڑ کر اٹھاؤ تو کیا وہ عصا بن جائے گا؟ قانون فطرت ہے، اس کے مطابق چیزیں چل رہی ہیں. لیکن جب یہ حصے اس طرح کے کر کے عادت امور کا ظہور پذیر ہونا جب انبیاء کی طرف جاتا ہے اور انہیں یہ عطا ہوتا ہے، تو اسے معجزہ کہتے ہیں. اور اسی پہلو میں جب بات اولیاء اللہ کی آتی ہے، تو ان کے ہاتھوں اگر کوئی ایسا امر پیش آ جائے تو اسے کرامت کہتے ہیں. ایک معاملہ اور بھی آپ نے دیکھا ہوگا، جب میں نے بات کی حضرت موسیٰ علیہ الصلوۃ والسلام کے عصا کی، تو وہ فرعون کے دربار میں اور جادوگر آ کر آپ کے مقابل کھڑے ہوئے تھے، اور انہوں نے بڑے موٹے موٹے رسے اور موٹی موٹی لکڑیاں پھینک کر اژدہا اور سانپ بنائے تھے. اس شعبدے کو استدراج کہتے ہیں، کوئی وہ عمل جو قانون فطرت کے مطابق نظر نہ آئے، حقیقت نہیں وہ بدل سکتے، حال نہیں بدل سکتے، آنکھوں کو متخیل کر سکتے ہیں، چیز کی حقیقت نہیں بدل سکتے. اب اسی جگہ کی مثال سے آپ دیکھیں، قرآن کریم وہ پورا واقعہ بیان فرماتا ہے کہ جب جادوگروں نے حضرت موسیٰ علیہ الصلوۃ والسلام کو عرض کیا کہ آپ پہل کریں گے یا ہم پہل کریں، تو آپ نے فرمایا تم ہی پہل کر لو. تو انہوں نے اپنے جو کچھ سامان لایا تھا میدان میں پھینکا، جادو کیا. قرآن کریم اس موقع کو فرماتا ہے آنکھوں کو متخیل کیا، تھے وجود موقع پر وہ لکڑ کی لکڑ تھی، رسی کی رسی تھی، دیکھنے والے کو وہ اژدہا لگ رہے تھے، حیات نہیں بدلی، دیکھنے میں نقص آیا. تو خر کے عادت امور کا سرزد ہونا، خر کے عادت امور کا انجام پذیر ہونا، لغت اس استدراج کا معنی اس کا یہ لکھتی ہے. لیکن جو حقیقی طور پر ایک شعبدہ ہے، اس کا معنی وہ کرامت کے مقابل کیسا ہو سکتا ہے؟ چونکہ کرامت کے معنوں کو بھی جا کر اگر آپ دیکھیں گے لغت میں، تو وہ بھی اسی طرح کا ملے گا. ایک شعبدہ ہے، ایک حقیقت ہے. حقیقت کیسے؟ چونکہ جادوگر تو جادوگر تھے نہیں، پھر بادشاہ اس وقت کا بہت طاقتور بادشاہ، دنیا میں موجود حکومتوں میں سب سے تکڑی حکومت، ایک رات کے بلاوے پر لاکھوں سے تجاوز کر گیا، لاکھ میں ہزاروں سے تجاوز کر گیا، لاکھوں میں داخل ہو گیا اس کا لشکر جو بنی اسرائیل کے پیچھے اس نے غرق کرایا. تو کتنا نظام تھا اس کا. उसके बुलाने पर कोई आम जादूगर तो नहीं आए होंगे। तो मुल्क के तूलो अरसे माने हुए जो जादूगर थे वो आए। जब हजरत मूसा अलैहिस्सलाम ने अपना आसा डाला उस वक्त वो क्यों ईमान ले आए? वो जानते थे हैत नहीं बदल सकती, धोखा दिया जा सकता है, लेकिन जो आसा हजरत मूसा अलैहिस्सलाम ने डाला है वो देखने में आसा लग रहा है लेकिन हकीकत में आसा इसलिए कि जो कुछ पड़ा है वो उसको निगल गया है और उसका वजूद खत्म हो गया। जब उन्होंने उसे उठाया तो वापस आसा का आसा है, वो वजूद कहां गए जो उसमें मैदान में थे? तो उन्हें समझ आई ये नजरबंदी नहीं है, ये हकीकत है और ये हकीकत हमारे इख्तियार से बाहर का काम है, ये बंदे का काम नहीं है। उस शोबे के लोग थे ना जी। तो जब उन्हें ये समझ आई तो उन्होंने कलमा पढ़ा। तो यहां अल्लाह करीम जो इरशाद फरमा रहे हैं कि ऐ मेरे हबीब, दुनिया या इस जमीन की तहों में कुछ है ऐसी जो इन्हें दिखा दी जाए वो तो वो है, आसमान से भी कोई चीज उतार कर दे दी जाए ये मानने वाले नहीं है। क्यों? जो इख्तियार अल्लाह ने इन्हें दिया है उस इख्तियार को इन्होंने इस्तेमाल कर लिया है, ये मुकाबला आ गया। अब जब आप इस मौजू को देखते हुए आते हैं मौजू सामीन कराम, तो एक पहलू और भी है। जब जब मौजे का इजहार हुआ है फिर उसका इनकार करने वाला फिर बचा नहीं है। मौजा और इसके तहत करामत, क्योंकि उम्मती को बतौर तवारस करामत नसीब होती है नबी के वारिस के, हकीकी विरासत की निशानी भी है। जब जब भी मौजज़ा की बात करेंगे, किसी मौके की बात करेंगे, इसी के तहत करामत की बात करेंगे, ये इस्लाम की सरबुलंदी के लिए हुआ है, हक के जाहिर फरमाने के लिए हुआ है, हक पर चलने वाले और हक की मुतलाशी के लिए तकवीयत का सबब बना है। और जब हक की बात आएगी तो बात दारुल अमल की नहीं उखरवी आयात की चली जाएगी, यहां उससे हासिल वसूल करने की जुस्तजू नहीं है। जो दरकार है, जो चाहिए या जिनको मदद मुयस्सर आई फैसला करने में, उखरवी आयात के लिए जहां अफ़ज़ल आबाद बात है। और ये जो हिस्सा इस्तदराज का है, साहिबे इस्तदराज या उस इस्तदराज पर समझकर चलने वाले सब का रुख दुनिया की तरफ होगा, उनका महासल दुनिया होगा, उसमें अना भी हो सकती है, उसमें रुपए पैसे का लालच भी हो सकता है, जरूरियात दुनिया की तकमील इस धोखे में भी बंदा पड़ सकता है, लेकिन वो उखरवी आयात को नहीं जाएंगे। फिर मौजज़ा और उसका इनकार बिल्कुल मोर सब्त कर देता है। अबू जहल ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से एतराज़ी गुफ्तगू तो हर वक्त करता रहता था, तो एक मौके पर उसने ये बहस भी की, क्योंकि उनके पास भी आप सल्लल्लाहु अलैहि वसल्लम के बचपन से लेकर वाक़ा आज हम सुन रहे हैं, तो जिस जमाने में वाक़े हो रहे हैं वो नहीं सुन रहे थे, उन्हें नहीं पहुंचे कि आप सल्लल्लाहु अलैहि वसल्लम ऐलान नबूवत से बहुत अरसा पहला सफर शाम को जा रहे हैं और बादल साया किए जा रहा है, आज हमें सुनाई दे रहा है, हम तक पहुंच रहा है, तो वहां नहीं पहुंचा होगा। हमें आज बताया जा रहा है कि आप चलते बहुत आराम से थे लेकिन जमीन सुकड़ती थी, साथ दौड़कर पहुंचना पड़ता था, आज हमें बताया जा रहा है तो जो वहां साथ चल रहे थे या चलता देख रहे थे उन्हें नजर नहीं आ रहा था। जिद और अनाद थी जो मुकाबल खड़ा की हुई थी, तकब्बुर था। तो उसने एक बहस करते हुए आप सल्लल्लाहु अलैहि वसल्लम से ये बात की कि ये जो इंसानी दस्तरस है ये दुनिया पर तो समझ आती है, कोई जादू कर लिया जाए, कोई नजरबंदी कर ली जाए, आसमानों पर ये नहीं हो सकती। तो को मुझे ऐसी बात बतलाएं, तो चांद को आप सल्लल्लाहु अलैहि वसल्लम ने इशारा फरमाया, वो दो टुकड़े हो गया। अब उसने शर्त रखी, अल्लाह करीम ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के इशारे से चांद के दो टुकड़े फरमा दिए, मौजज़े का ज़हूर हो गया। उसने कहा आपका जादू तो आसमानों पर भी चल रहा है, ऐसी नजरबंदी की है कि जादू के असरात आसमानों पर भी पहुंच गए। फिरौन गर्क होते हुए आवाज बुलंद कर रहा था कि मैं मूसा व हारून के खुदा को वैसा मानता हूं जैसे वो कहते हैं, सिर्फ मानता नहीं ऐसे मानता हूं जिस मानने को वो कहते हैं। लेकिन फुर्सत खत्म होगी, कुरान करीम फरमाते अब मानते हो, जब इख्तियार था तब तकबर करते थे। जब इस बदबख्त की मौत आई और आखिरी लम्हा आया तो इसने मैदान बदर में आखिरी मौत के वक्त कहा कि मेरी गर्दन जरा नीचे से काटना, जब समझा ना कि अब और कोई हल नहीं, मारा तो जाऊंगा तो गर्दन तो कट जाएगी, तो इसने कहा जरा नीचे से काटना, गर्दनों में सरों में मेरा सर पड़ा हो तो नजर आए कि सरदार का सर है। जब तक बरज़ख में पहुंच नहीं चुका उसी अनाप पर अकड़ा रहा। इसलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ना कि मेरे वक्त का फिरौन मूसा के फिरौन से ज्यादा बदबख्त है, ज्यादा बड़ा है। वो मरते वक्त मान रहा था, ये दुनिया से रवानगी हो गई इसी में, और नीचे से सर काटना, गर्दन जरा बड़ी हो ताकि सरों में सर नजर आए सरदार कर। क्या हुआ, उसने सवाल किया, मौजज़े का ज़हूर हुआ, उसने इनकार किया, मोरना किया। हजरत सालेह अलैहिस्सलाम से कौम ने फरमाया कोई ऐसी बात बताएं जो अमूमी न हो। अल्लाह करीम ने आपको ऐसा मौजज़ा अता फरमाया कि चट्टान पत्थर से जिंदा सलामत ऊंटनी निकल आई। अब उस कौम ने सवाल किया, एतराज किया, अल्लाह ने आपको मौजज़ा अता फरमाया। आगे पूरे कुरान करीम में आप देखें जब इस वाक्य को बयान किया जाता है क्या हुआ। अब उस ऊंटनी की बारी को उस बारी से तंगी पर, और उन्होंने उन्हें फरमाया था कि खबरदार इसे कोई नुकसान न पहुंचाना, तुम पर बड़ा सख्त अजाब आ जाएगा, तो उन्होंने उसे हलाक कर दिया, उसके पूंछे काट दी, उसकी टांगें काट दिए, पट्ठे काट दिए कि ये हमारी बारी में किधर आ गई। आपने फरमाया इंतजार करो, तीन दिन है तुम्हारे पास। पूरी कौम जो है अजाब इलाही में इस तरह मुबतला होगी कि उसकी मिसाल रहती दुनिया तक बयान हो रही है। क्या हुआ, मौजज़े के मुकाबले इनकार किया, फुर्सत खत्म हो गई। यहां जो इरशाद फरमाया जा रहा है, ये फरमाया जा रहा है ए मेरे हबीब, आपका गिरां गुजरना इनके हालात को देखकर, ये आपकी तबीयत है, आपकी शफकत है, लेकिन ये अपना फैसला जो अल्लाह ने इन्हें हक दिया था इख्तियार करने का, ये इख्तियार कर चुके हैं, अब इनका कोई हल नहीं है। और फिर ये आखिर में ये जो इरशाद फरमाया ना, वला तकूनन मिनल जाहिलीन, बस आप हरगिज नादानों में से ना हो। यहां पर अरबी जबान के मुकाबल जब किसी जबान को उठाएंगे तो वो माजूर होगी, तो हमारी जबान अरबी के सामने गुंग है, बोल नहीं पा रही, تو بعض تراجم میں جاہلین کا ترجمہ بھی یہی لکھ دیا گیا ہے کہ آپ جاہلوں میں سے نہ ہو جائیے گا. نبی کریم صلی اللہ علیہ وسلم کی جو شان ہے, جو حد ادب ہے, ہماری زبان اس کو ملحوظ خاطر نہیں رکھ پا رہی, اس کی وسعت ہی نہیں ہے. تو حضرت جی رحمۃ اللہ تعالی علیہ یہاں تفسیر میں بیان فرماتے ہیں کہ یہ لفظ تو ترجمہ نہیں کر سکتا, مفہوم اگر بیان کیا جائے تو ترجمے کی کوئی صورت سمجھ آتی ہے کہ یہ وہ معاملہ ہے میرے حبیب جو آپ کے شایان شان نہیں. تو وہ باتیں جو ہم یہ کہتے ہیں کہ قرآن موجود ہے میاں, عربی نہیں آتی تو اردو میں مل جائے گا ترجمہ, انگلش میں مل جائے گا, ہر زبان میں مل جائے گا, میں سمجھ لوں گا, یہ نزاکتیں نہیں سمجھ آتی. اللہ کریم یہ نزاکتیں سمجھنے کی توفیق عطا فرمائے. تو اسی لیے یہ کل جب میں تلاوت کی تو میں آپ کو عرض کر رہا تھا کہ بظاہر شاید عمومی دیکھیں تو میں نے آیت نمبر بھی آپ کو اس لیے بولا تھا کہ آپ پڑھ لیجئے ایک دفعہ. جب آپ اس آیہ کریمہ کو پڑھیں گے, ترجمہ پڑھیں گے, پھر جب بات ہوگی تو پھر آپ کو زیادہ ذہن نشین ہوگا کہ آپ نے پڑھا تو کیا سمجھ آئی, اس پر کیا بات, آپ نے کون سا نقطہ حاصل کیا, اب جب بات ہوئی ہے تو پھر معاملہ کیا ہوا. تو کبھی بھی کسی معاملے کو اگر از خود دیکھا جائے اور اس کے بعد پھر ایسی جگہ جہاں سے پڑھایا جا رہا ہے وہاں سے رجوع کیا جائے تو وہ بات بھولتی نہیں ہے, پھر وہ ذہن سے نکلتی نہیں ہے, سمجھ آ جائے. تو یہاں بنیادی طور پر تو بات ہے کہ قرآن کریم ہے, کلام ذاتی ہے, اس کی نزاکت کی سمجھ ہونی چاہیے, اور نازک تر پہلو جو اس کے ساتھ منسلک ہے یہاں نبی کریم صلی اللہ علیہ وسلم کی ذات اقدس ہے. تو ہمیں ان حدود و قیود کی سمجھ ہونی چاہیے. تو ہماری زبان کمزور ہے, یہ ترجمہ نہیں کر پا رہے, تو اللہ کریم یہ نزاکتیں سمجھنے کی توفیق عطا فرمائے. اللہ کریم میرا اور آپ کا حامی و ناصر ہو. وآخر دعوانا ان الحمد للہ رب العالمین. الحمد للہ رب العالمین, والصلاة والسلام علی حبیبی محمد وعلی وصحبی اجمعین. اللہم صلی علی محمد النبی وآلہ وصحبہ وبارک وسلم. ربنا ظلمنا وترحمنا لکنن من الحاسرین. اللہم صلی علی محمد النبی وآلہ وصحبہ وبارک وسلم, وصلی اللہ تعالی علی خیر خلقہ وآلہ وصحبہ اجمعین.